अगली आयत अब बड़ी प्यारी है, जिसमें दोबारा वही बात याद दिलाई जा रही है जो 135 नंबर आयत सूरत निसा में हम पढ़ चुके, थोड़े से अल्फाज के फ़र्क के साथ। मैं इस आयत का ख़ुलासा करके फिर कुछ बातें इसमें से इंशाअल्लाह ताला हम देखेंगे। या अय्युहल्लज़ीन आमनु, ए लोगो जो ईमान लाए हो, कूनू कवामीन लिल्लाह, अल्लाह के वास्ते गवाही देने वाले बन जाओ। कैसे? शुहदा अबिल क़िस्ती, गवाही देने वाले इंसाफ की। पूरी आयत कैसे होगी? इतना हिस्सा, या अय्युहल्लज़ीन आमनु कूनू कवामीन लिल्लाह शुहदा बिल क़िस्त, ए ईमान वालों खड़े हो जाया करो अल्लाह के वास्ते गवाही देने को इंसाफ की। ये पहली बात है। दूसरी बात, वला यजरिमन्नकुम शनआन क़ौमिन अला अल्ला तअदिलू, और किसी कौम की दुश्मनी के बायस इंसाफ को हरगिस न छोड़ो। एदिलू, अदल करो, हुवा अक़रबु लित्तक़्वा, यही बात ज़्यादा नज़दीक है तकवा के। वत्तकुल्लाहा, और डरते रहो अल्लाह से। क्यों? इसलिए कि इन्नल्लाहा खबीरुम बिमा तअमलून, वो खूब जानने वाला है जो तुम अमल करते हो। इस आयत से मिलती जुलती आयत हम पढ़ चुके सूरत निसा आयत 135 में। यहाँ इस आयत के दोबारा नाजिल होने की वजह क्या है? इसकी एक वजह तो ये कि मक्का फतह होने वाला है। मुसलमानों के जान और ईमान के इंतहाई ज़ालिम और बेरहम दुश्मन अब मुसलमानों के सामने पेश होने वाले थे। अल्लाह ताला मुसलमानों का मोरल बुलंद कर रहा है कि देखो ऐसा ना हो कि कहीं फतह के नशे में या उन पर गालिब आने के जोश में तुम कहीं उन पर ज़्यादती ना करने लग जाओ। जिस तरह एक मोमिन मुसीबतों, जुल्म और सितम के दौर में अदल और इंसाफ पे कायम होता है, कवामीन अलिल्लाहि शुहदा बिलकिस्त का नमूना होता है, इसी तरह खुशी के दिनों में अब कामयाबियों के दिन आने वाले हैं, अब तुम ज़मीन पर एक और ताकत बन के उभरने वाले हो, तो कहीं ऐसा ना करो कि वला यजरिमन्नकुम शनआन क़ौमिन, अब दुश्मनियाँ ना करना, अब लोगों के साथ लड़ाई ना करना, तुम इन सबको माफ़ करके इनके साथ अच्छा ताल्लुक़ पैदा करो। क्योंकि जिस दौर में ये आयतें नाजिल हो रही थी उस दौर का हाल क्या था कि जब कोई कौम फतयाब होती थी तो ना सिर्फ ये कि दुश्मनों को कत्ल करते थे बल्कि उनके जिस्म के अज़ा काटते, कान काटते, आंखें काटते, नाक काटते, फिर उनके हार बना के गले में डालते। इस चीज़ को मुसला करना कहते थे। अरबों की ये आदत थी, जितना अपने दुश्मनों के बॉडी पार्ट्स को काट काट के कीमा बना के दिखाते उतने खुश होते। अल्लाह ने मना किया, नहीं ए दिलो, यानी ये अमूमी माना इस आयत का जो टेक्स्ट के नाते के साथ से, कि अब तुम्हें जब फतह मिलेगी, खुशी मिलेगी, तो तुमने जुल्म नहीं करना। मुसलमान को बदला लेने की इजाज़त तो है लेकिन जुल्म फिर भी नहीं करना। और इस तरह से ऐसे लोगों को अल्लाह ताला बता रहे हैं कि अब चूंकि इक्तदार तुम्हारे हाथ में आएगा इसलिए ए दिलू, अदल किया करो, किसी के साथ जुल्म ना करो। हुवा अक़रबु लित्तक़्वा, तकरार देखिए, बार बार बताया जा रहा है कि दुनिया में कुफर पे तो हुकूमतें कायम रह सकती हैं लेकिन जुल्म पे नहीं रह सकती। अदल, अदल। ऐसे लगता है इस आयत को पढ़ के कि उम्मत मुस्लिमा का दूसरा नाम क्या है? उम्मत अदल, यही उम्मत वसत। अल्लाह ताला ने दीन को एक अदल वाला दीन बनाया। मुसलमान एक आदिल कौम है। जब किसी मुसलमान मुल्क में या किसी मुसलमान इदारे में या किसी इस्लाम की जगह पे अदल और इंसाफ ना रहे तो फिर अल्लाह ताला की मदद हट जाती है, उठ जाती है। अल्लाह ताला बता रहे हैं कि देखो तुम मेरी नाफरमानियों से बचना चाहते हो, मेरे अजाबों से बचना चाहते हो, तो अदल और इंसाफ को अपना शौर बना लो। इमाम राजी कहते हैं कि जब कुफार के साथ अदल करने का इतनी ताकीद से हुक्म हो रहा है तो ज़रा सोचो कि फिर मुसलमानों के साथ अदल और इंसाफ करना कितना ज़रूरी होगा। और हकीकत है कि इस वक्त अगर उम्मत मुस्लिमा कई फितनों का शिकार है तो उसकी बहुत बड़ी वजह क्या है कि आज मुसलमानों के पास खुद भी अदल नहीं रहा। अपने आप को भी दीन से दूर किया हुआ है, दूसरों को भी करते हैं, खुद भी ज़्यादतियाँ करते हैं, दूसरों से भी कराते हैं, इस्लाम का नाम इस्तेमाल करके इस्लाम ही को बदनाम करते हैं, अपनी अथॉरिटीज़ का गलत इस्तेमाल करते हैं। तो अल्लाह ताला यहाँ दावत देता है कि या अय्युहल्लज़ीन आमनू, आप कभी इस खिताब पे गौर करें ना तो आपको बड़ी मोहब्बत आएगी। और वो क्या? ऐसे लगता है कि अल्लाह ताला को ईमान वालों से बड़ी उम्मीदें हैं। ऐसे ही ना जैसे आप अपने बच्चों को कहो मेरे बच्चे, ओ मेरे बेटे, क्या मतलब है, आपको उम्मीद है ना कि ये अच्छे लोग होंगे? और ईमान की निस्बत ऐसे लगता है कि जैसे हम सब को एक ख़ानदान का फ़र्द बना रही है, एक फैमिली होती है ना। ऐसे लगता है कि मुसलमान और ईमान वाले बड़े मुहस्सब लोग होते हैं, ख़ानदानी लोग हैं। अल्लाह ताला कह रहे हैं देखो तुम ख़ानदान हो, और देखे जाए तो हम ख़ानदानी तो हैं ना। उम्मत क्या है? एक बहुत बड़ा ख़ानदान। क्योंकि ख़ानदानों में क्या होता है, मसलन कुछ बुज़ुर्ग होते हैं ना, फिर कुछ बच्चे होते हैं, यंग्स होते हैं। बिल्कुल इसी तरह देखे कि हमारे बुज़ुर्ग कौन है, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह ताला कह रहे हैं बुज़ुर्गों की तरफ देखो, अल्लाह ने उनको रसूल बना के भेजा, तुम उनकी नस्ल में से हो। सहाबा कराम का जो दौर है, ताबईन का दौर है, उसको लगा लें कि जैसे असलाफ हैं पीछे के लोग, और आज हम सब कौन हैं, आजकल के दौर के बच्चे। तो अल्लाह ताला हमें बता रहा है कि कोई ऐसा काम ना करना जिससे तुम्हारी शान कम हो। देखो तुम्हारे शायान शान ये काम नहीं, तुम गिरना नहीं, तुम बहुत बड़ों की औलाद हो, तुम बहुत प्यारों की औलाद हो। तुम्हारे रवैये ऐसे नहीं होने चाहिए जैसे अनपढ़ लोगों के होते हैं, गैर मुहज्जब लोगों जैसे ना बनना, गैर ख़ानदानी लोगों जैसे ना बनना। सारी तवक्कुआत तो अल्लाह को भी तो ईमान वालों से ही है ना, इसीलिए कहा जा रहा है कि देखो क्या हो जाओ, कूनू कवामीन अलिल्लाह, हो जाओ तुम अल्लाह के लिए गवाही देने वाले, कवाम बन जाओ। पीछे हम देख चुके कि इस एक लफ्ज़ के अंदर कितनी बातें होती हैं कि दीन पर कायम रहने वाले बन जाओ और इंसाफ के गवाह बनकर दीन इस्लाम की तबलीग करने वाले बन जाओ, शुहदा बिल किस्त के तौर पर। जो नेमत तुम्हें मिली वो दूसरों तक पहुंचाओ, अपनी नेमतें अपने पास ना रखो, इतने खुदगर्ज ना बन जाओ। अगर तुम मुसलमान घराने में पैदा हो चुके हो तो अब तुम उठो और उन बच्चों तक, उन लोगों तक पैगाम पहुंचाओ जिन्होंने गैर मुस्लिम माओं की कोखों से जन्म लिया है। उठो, अल्लाह ने तुमको खैर उम्मत बनाया, इस नाम की लाज रखो, जो फजीलत तुमको दी इस पे कायम रहो। तुम्हें तो अपने बुज़ुर्गों से बड़ी आला इकदार मिली है, तुम्हें तो तुम्हारे नबी ने हर बात करके दिखा दी। अब उठो और उन लोगों तक बात पहुंचाओ जिन तक अभी नहीं पहुंची। देखो तुम अल्लाह की नज़रों से नहीं गिरोगे जब तक तुम उम्मत वसत बन के रहोगे। कूनू हुक्म भी है, मशवरा भी है और हिदायत भी है। ऐसे लगता है कि जैसे आप अपने बच्चे की हिम्मत अफजाई करती है ना, हाँ हाँ उठो उठो शाबाश उठो, कर सकते हो तुम, मुझे पता है तुम करोगे, चलो शाबाश उठो हिम्मत करो। ऐसे लगता है कि अल्लाह ताला टूटी हुई हिम्मतों को जोड़ रहे हैं कि उठ जाओ जल्दी से चलो। तुम कौन हो? कवाम हो। आप देखिए पीछे भी इस पर बात होगी, लेकिन ये लफ्ज़ है ही ऐसा कि जितनी दफ़ा आएगा इस पर उतनी ज़्यादा बात करने की ज़रूरत है कि कवाम का अगर इंग्लिश तर्जमा आप करें तो आप बहुत जल्दी समझ जाएंगे। सिक्योरिटी मैन। अल्लाह ताला हमें सिक्योरिटी की जॉब ऑफ़र कर रहे हैं, क्योंकि उर्दू में लफ्ज़ है निगरानी करने वाला, कायम रखने वाला। अल्लाह ताला कहता है कि तुम लोगों को कैसे कवाम बन के दिखाओ कि लोगों की जिंदगियों को बचा लो। तुम्हें जो इस्लाम मिले अब तुम इसको सिक्योर फॉर्म में आगे लेकर जाओ, लिल्लाहियत पैदा करो। अब देखिए कि हमें दो काम कहे हुए हैं ना, एक है इबादत, नमाज रोज़ा हज ज़कात, दूसरा क्या है कवामियत का दर्जा। दोनों में फ़र्क है। कवामियत जो है ना, यानी सिक्योरिटी मैन को समझें, बहुत आसान लफ्ज़ों में बताती हूँ इंशाअल्लाह ताला। एक है चौकीदार और एक है किसी घर में समझें माली, और तीसरा जो शख्स है वहाँ कुक है। जो तीनों की जॉब डिस्क्रिप्शन है उसको देखें। माली दिन में कितने घंटे काम कर लेगा? मेरा ख्याल है 3 घंटे काम कर ले तो लॉन ठीक रहता है, मैनेज है, वो करके उसके बाद जाए सोए बैठे उसकी मर्ज़ी। चलिए किसी घर का एक कुक है या एक मेड है, 3 घंटे बहुत हैं खाना पकाने के लिए। पाकिस्तानी कल्चर है तो 6 घंटे लगा लें, क्योंकि हमारे तो चूल्हे ही नहीं बंद होते। और मैंने देखा है जो बेचारी मेड्स हैं उनकी तो सख्ती आई रहती है, अब चाय का पानी रखो, अब मीठा लाओ, अब ये करो वो करो, चलते। लेकिन बिल फर्ज आप देखिए कि कुछ वक्त काम करने के बाद फिर फारिग होता है ना वक्त। लेकिन अब आइए आप एक सिक्योरिटी मैन पे, गार्डमैन, उसकी ड्यूटी कैसी है? उसको ये कहा जा सकता है कि तुम आधा घंटा तो गेट की हिफाजत कर लो और आधा घंटा जाके अंदर सो जाओ? यानी इसमें दवाम पाया जाता है, हमेशा की कायम रहो। तुम चौकीदार हो, अगर चौकीदार गाफिल होके सो गया तो चोर तो शुक्र करेगा कि इस वक्त वो सोया हुआ है। उम्मत मुस्लिमा को बताया जा रहा है कि तुम सो के भी नहीं सोगे, तुम्हें फिक्र करनी है इंसानियत की, तुम इंसाफ पे कायम रहो। ये असल में इंसाफ की चौकीदारी करने का हुक्म है इधर। ए दिलू पूरी आयत में बार बार है, और बड़ी भारी जिम्मेदारी दी जा रही है। फ़राइज़ तो हम करते हैं, ये जो पीछे मैंने मिसाल दी है ना कि एक मेड है और एक माली है, इसको आप लगा ले फ़राइज़। आप देखें कि नमाज़ हम कितनी देर में पढ़ते हैं पूरे दिन में, पूरी 5 नमाज़ों के फ़र्ज़ों को लगा लें, बड़े खुशू और खुजू से भी आप पढ़ते होंगे ना, तो 1 से 1.25 घंटा बहुत होगा फारिग। उसके बाद रोज़े साल में 30, हज ज़िंदगी में एक बार, नमाज तो नहीं कोई 24 घंटे पढ़ेगा ना, लेकिन कूनू कवामीन, लफ्ज़ कवाम की जो वाओ के ऊपर शद है ना, ये इसको मुस्तकिल कर रही है। हर वक्त मत गाफिल हो, तुम्हारी ज़िंदगी में कोई छुट्टी नहीं, तुम्हारी गर्मी सर्दी बेकार है, तुम दुखी हो या खुश हो, तुम बीमार हो या कैसे हो, तुम्हें हर वक्त इस बात की फ़िक्र करनी है कि मैंने इंसाफ का अलमबरदार बनना है। इंसाफ की निगरानी एक मुसलसल काम है, हर वक्त केयरफुल रहो, तुम काम करो तो दूसरे आराम करेंगे। ऐसे ही होता है ना, एक चौकीदार जागता है तो बाकी सारे सुख से सोते हैं ना, होता है कि नहीं? और आप सोचिए कि अगर एक गार्डमैन सो जाए तो कितनों की जान को ख़तरा है। ये है उम्मत मुस्लिमा का मनहज कि सब आराम करें तुम काम करो। एक ईमान वाले की छुट्टी होती नहीं है, उसकी छुट्टी उस दिन होगी जिस दिन कब्र में जाएगा, नम का नौ मतिल रोज। हर वो काम तुम काम करो, तुमने अपने आप को भी रखना है, तुमने दूसरों को भी उनकी जगह पे रखना है। अब अगर हम देखें ना, इसकी निगरानी करने के 4 मुख्तलिफ दर्जे देखेंगे, 4 या 5 आपको बताऊंगी। पहला दर्जा क्या होता है कि दूसरों के हकूक़ की निगरानी करो, रिश्तेदारों के हक दो, हक तलफी ना करो, सास हो या भाभी हो, बहू हो या बेटी हो, हर एक के हकूक़ की निगरानी आपको करनी है। सब रिश्ते आपसे मुतमईन हो, ज़ुबान से हाथ से काम करें। देखिए आप कहेंगे नहीं ये तो नहीं खुश होते, वो तो ये कहते हैं कोर्स छोड़ दो, वो तो कहते हैं घर बैठ जाओ, हर दिन 4 घंटे जो है तुम्हारे हमें बर्दाश्त नहीं, आपने तो पहले ही मतलब ये बता दिया है कि जी रिश्तेदारों को खुश करो, इन दूसरों के हकूक़ दो, ये है कवामीन के बिलकिस। तो यहाँ जुमला नोट कर लीजिए कि रिश्तेदारों को उनका हक सिर्फ देना है, अल्लाह का हक उनके खाते में नहीं डाल देना। हमारे कुछ रिश्ते ऐसे हो जाते हैं जो अपना हक तो मांगते ही हैं, साथ अल्लाह का हक भी मांगने लगते हैं। वो कहते हैं अल्लाह का हक भी मुझे दे दो, वो नहीं देना। आपने अपनी नमाजों का वक्त अपना रखना है, अपने वक्त में से कमी कर लें, अपने आराम में से कमी करके दे दें, अल्लाह आपको अजर देगा, लेकिन अल्लाह का हक नहीं देना, क्योंकि अल्लाह के मामले में गैर की बात नहीं माननी। तो बहरहाल पहला मतलब मैंने आपको क्या बताया कि इंसानों के हकूक़ का ख्याल रखो, इसमें रिश्तेदारियाँ भी आ जाती हैं और बाकी इर्द गिर्द रहने वाले भी। दूसरा इसका मतलब क्या है, अल्लाह के हकूक़ की निगरानी करो। पहला क्या है, बंदों की, दूसरा क्या अल्लाह के हकूक़ की, वो क्या, शिर्क से लेकर इबादत तक हर चीज़, यानी शिर्क की तरफ ना आओ और इबादत सही रखो, नमाज सही पढ़ो, रोज़े ठीक रखो, नियतों को चेक करो, अल्लाह के मामले में किसी दूसरे की ना सुनो, ये सारी बातें अल्लाह के हकूक़ की निगरानी होगी। तीसरे दर्जे पे कवामीना बिलकिस के आता है, इज्तमाई कामों में निगरान बनो, इदारों में निगरान बनो, जिसके अंदर तुम दूसरों के साथ अच्छा मामला करते हो, जैसे मुआशरती तौर पे बनना। इसमें कई चीज़ें आती हैं, मसलन आप देखिए कि आप किसी मुल्क में रहते हैं, वहाँ के कवानीन को फुल करना, हाँ कोई कानून इस्लाम के तकाजों से टकराता है फिर नहीं मानना, लेकिन दूसरे दर्जे पे आपने उन चीज़ों को साथ लेना है। फिर इसी तरह आप देखिए कि आप इम्तिहानात देते हैं, आप जाली नंबर लगवा लें, जाली सनदें, जाली सर्टिफिकेट, आपको जाली पासपोर्ट्स बनवाने, ये ना करो। यानी इस एक कैटेगरी में आप सारे मुआशरती डिसऑर्डर्स नोट कर सकते हैं जो अमूमन देखे जाते हैं। मिसाल है कि आप देखिए कि कोई कम नंबर भी लेता है लेकिन रिश्वत दे के उससे ज़्यादा नंबर लगवा देना, ये ख़यानत होगी। अवाम बनना है तो इंसानों में रहो, लाइनें बनाओ, अपने वक्त पे अपना काम करो, दूसरों को तंग ना करो। फिर इसी तरह आप देखिए वोट देना इसमें आएगा, जब आप किसी जगह वोट डालते हैं तो वोट असल में क्या चीज़ है, वो आपकी तरफ से एक गवाही भी है और आपकी एक जिम्मेदारी भी है। सिर्फ एक वोट के अंदर 3 हक बन जाते हैं मुसलमानों के, एक के शहादत है, गवाही दी ना आपने कि ये बंदा मेरे हिसाब से अच्छा है, था वो गलत आपने अच्छा बना दिया। फिर शिफात इसमें आ जाती है दूसरे दर्जे पर, आपने सिफारिश की, क्योंकि जितने वोट ज़्यादा होंगे उतना उसके जीतने के चांसेस ज़्यादा हैं। फिर तीसरा दर्जा इसमें आ जाता है कि मुश्तरका हकूक में वकालत की, यानी आपने एक किस्म की उसकी वकालत की कि इस शख्स को आगे ले आइए। अब आप बताइए कि अगर गैर मुनासिब शख्स को आपने ये काम कर दिया, उसके लिए तीनों हैसियतों में अगर आपने एक फाजिर को चूज़ कर लिया, तो आपने قوامینہ بالقسط کا انکار کیا. نیک شخص کو ووٹ دیتے ہیں، اچھے انسان کو جس کو اپنی سمجھ سے نیک سمجھتے ہیں، ٹھیک ہے دلوں پہ تو نظریں اللہ کی ہیں لیکن حالات سے پتہ چلتا ہے تو پھر سمجھیں کہ انسان نے تین خیانتیں کی. اس لیے پھر صحیح ووٹنگ کرنا بھی اسی کے اندر آ جاتی ہے، کیونکہ اس کے بغیر آپ دیکھ نہیں سکتے، آپ سمجھ نہیں سکتے کہ کہاں ہوگا. لوگ باتیں کرتے ہیں حکمران ایسے ویسے، میں کہتی ہوں حکمران کہاں سے آتے ہیں؟ ہم ہی سے تو آتے ہیں نا. پھر اسی طرح آپ ہر وہ چیز اس کیٹیگری میں کر سکتے ہیں جس کا کسی بھی معاشرے میں رہتے ہوئے کام ہے. آپ دوسرے کا حصہ بھی خود لے لیں، جھوٹ بولتے ہیں، پے لے لینی بیکار، گھر بیٹھے میں آرام سے اور وہاں جا کے جھوٹے کاغذ بنا کے دے دیے. ہم یہ کر رہے ہیں، گھر بیٹھے پیسے لے رہے ہیں اور صرف یہ سوچ رہے ہیں کہ جی جاب نہیں کر رہے، ان کو بہانہ بنا دیا. یہ باتیں میرے کہنے کی نہیں ہیں. جتنا تقوی اندر آئے گا اتنا بندہ اپنے مال میں کسی ناجائز پیسے کو شامل نہیں کر سکتا. میں کہتی ہوں جتنے حقوق زیادہ ملنے لگتے ہیں نا اتنے ایمان کا امتحان زیادہ ہونے لگتا ہے. اس میں بہرحال سب بندہ جس کو کہتے استفتِ قلبہ کی صورت میں اپنے دل سے پوچھ لے کہ وہ کہاں کہاں کمی کر رہا ہے، کیا کیا معاملات کر رہا ہے، کہاں انصاف کے تقاضے پورے نہیں کر رہا، اور کہاں جھوٹی تصویریں لگا کے پاسپورٹ بنا کے ایک ملک سے دوسرے ملک میں جا رہا ہے. پھر اس کے بعد جو جتنی کوشش کرے گا اتنا اللہ تعالیٰ اس کو مدد دے گا. آپ دیکھیے کہ دنیا میں آپ کسی کام پہ جاتے ہیں نا تو آپ نہیں کام کرتے تو آپ کی پے کٹ جاتی ہے نا، ایسے ہی ہے نا، کچھ وارننگز آ جائیں گی، پے چیک کم ہو جائے گا. لیکن اللہ کے راستے میں جب بندہ پیچھے ہٹتا ہے نا، قوامین بالقسط پیچھے ہو جاتا ہے، تو اللہ تعالیٰ تو اس کی وجہ سے ایک ہی کام کرتے ہیں اور وہ کیا کہ اس کام کی توفیق چھین لیتے ہیں. اس لیے اگر کبھی کوئی نیکی کا ارادہ کریں اور کر نہ پائے نا تو سوچیں کہ میں نے کہیں نہ کہیں ضرور خیانت کی ہے یا ڈس آرڈر کی ہے جس کی وجہ سے اللہ تعالیٰ نے یہ کام میرے سے چھین لیا. چوتھا درجہ جو ہوتا ہے قوامین بالقسط کا، یہ ہے خود سے انصاف کرنا. یہ سب سے مشکل ہے، خود کو اپنے آپ کو باندھ کے رکھو. بعض دفعہ کوئی عدالت ہمیں نہیں پکڑنے والی ہوتی، کوئی پولیس کی گاڑی نہیں ہے، لیکن ہم چیٹنگ کر لیتے ہیں، نقل مار لیتے ہیں. یہ خود کو خود ہی آگ کے قابل کرنے کا ہے. کمٹمنٹ کرتے ہیں، نبھاتے نہیں ہیں. ہاں کمٹمنٹ کرو تو نبھاؤ. دیکھیے چند لوگ بے انصافی کرتے ہیں نا سارا معاشرہ سزا بھگتتا ہے. کچھ لوگ کمٹمنٹ کر کے پیچھے ہٹ جاتے ہیں نا، وہ سارے سسٹم کو بگاڑتے ہیں. ہر بندہ اپنے آپ کو اگر ایک مہرا سمجھے، کمر کا ایک مہرا اپنی جگہ سے 19-20 کا ہل جاتا ہے نا، پورا جسم کولیپ کر جاتا ہے. پوچھیں کسی بھی ڈاکٹر سے. مجھے کسی کا پتہ چلا، ہمارے اپنے ہی لوگوں میں تھے، کمر میں درد رہتی تھی. بعد میں پتہ چلا ہوا کیا ہے کہ بال کے برابر، کتنا پتلا بال ہوتا ہے، یعنی کمر کے مہروں میں ایک جگہ صرف بال کے برابر کریک آ چکا ہے. کریک ٹوٹی بھی نہیں، جیسے ایک بال کہیں دیکھیں تو دکھتا ہے نظر سے خالی، صرف اتنا سا ہڈی پہ کٹ لگا ہے، پورا جسم ان کا بگڑ گیا. اسی طرح ہر بندہ کسی سسٹم میں ہے. آپ شاگرد ہیں نا تو آپ بھی اس سسٹم کا حصہ ہیں. آپ دیر سے آتے ہیں تو ہمیں اذیت دیتے ہیں، آپ ٹیسٹ وقت پہ نہیں دیتے ہمیں اذیت دیتے ہیں، آپ یونیفارم نہیں پہنتے ہمیں اذیت دیتے ہیں. ہم سب مل کے اس ماحول کو خوبصورت کریں گے نا. اسی طرح ہر والنٹیئر، ہر ٹیچر، میں خود سب سے پہلے اس میں لوں گی. اگر بالفرض میں یہاں نہ ہوں اس وقت تو پورا سسٹم بگڑ گیا نا. یہ لوگ سوچ رہے ہوں گے نا کون بیٹھے گا، کون پڑھے گا، کون پڑھائے گا. کوئی ریسیپشن پہ نہ ہوگا تو مسئلہ ہوگا نا. اور یہی چیزیں بعد میں بے قاعدگیوں کی صورت میں آگے بڑھتی ہیں اور سارا سسٹم خراب ہوتا ہے. اگر ہم صحیح معنوں میں قرآن سے میسج لینے والے بنتے تو حقیقت میں آج مسلمان سب سے آرگنائزڈ ہوتے، سب سے زیادہ سسٹم کو فالو کرتے، سب سے زیادہ وہ کمٹمنٹس کو نبھاتے، ان کے نام جگہ جگہ ڈسکس نہ ہوتے کہ یہ دیر سے آیا، یہ ایسے ہوا، اس کے یہ ڈیوز ہیں، اس کا یہ نام ہے، یہ وہ نہیں. کمٹمنٹ کر لی تو پیچھے کیا رہنا. پھر بندہ چھوٹی چھوٹی باتوں میں دوسروں کو تکلیف دے، یہ اصل میں خود کے ساتھ کمٹمنٹ کو نہ نبھانا ہے. پھر اسی طرح خود کے ساتھ انصاف نہ کرنے میں یہ آتا ہے کہ آپ نے کوئی نیکی کی نیت کی، پھر تھوڑے دن بعد چھوڑ دیا وہ کام. آپ نے تہجد شروع کی، نیت کی اللہ تعالیٰ پڑھوں گی، پھر چھوڑ دی. ٹھیک ہے عادت ہوتے ہوتے ہوتی ہے، لیکن کوشش کرنا چاہیے کہ جس چیز کی نیت کریں اس کو ضرور سامنے رکھیں. دیکھیے کہ اب یہ سارے کام کب کرے گا انسان، قوامین بالقسط کا ایک کام ہے، اس کو کرنے کے لیے جس انرجی کی ضرورت ہے نا، وہ انرجی ہے ایمان. ایمان کا فیول اندر آتا ہے نا تو یہ سارے کام ہو جاتے ہیں. آپ لالچ دے کے لوگوں سے کام نہیں کرا سکتے، پیسے دے کے کام نہیں کرا سکتے. آپ تعریف کرائیں گے کریں گے، کوئی کام کرے گا چار دن بعد تعریف کے بعد اور بدل جائے گا. اس کے لیے تو بس ایمان کی ضرورت ہے، سیلف موٹیویشن، مجھے اس چیز کا احساس ہو جائے کہ میں نے مرنا ہے اور میری زندگی بالکل تھوڑی ہے، میں نے اپنے حصے کا کام کر کے جانا ہے، باقی رہ گئی بات بے ایمانی، اس کی بڑی شکلیں، شیطان رنگ بدل بدل کے لوگوں کے سامنے آتا ہے، لیکن اصل بات یہ کہ ہم نے کام کرنا ہے اس طریقے سے کہ اللہ تعالیٰ ہمارے لیے آسانیاں کر دے۔ اتنی پیاری آیت ہے کہ ابھی بھی مجھے لگ رہا ہے کہ اس میں سے پوری بات میں نہیں اب تک پہنچا سکی، لیکن خلاصہ یہی کر دوں گی کہ کبھی کسی پہ ظلم نہیں کرنا، زیادتی نہیں کرنی، کسی کی دشمنی انسان کو صاف سے نہ ہٹائے اور کسی کی محبت اس کو ایمان سے نہ ہٹائے۔ ایسے کام کر لیں گے تو وعد اللہ الذین آمنوا وعملوا الصالحات، وعدہ کیا اللہ نے ان لوگوں سے جو ایمان لا کر عمل صالح کریں، کیا؟ لہم مغفرت، نمبر ایک، ان کے لیے بخشش ہے۔ چھوٹی سی چیز ہے؟ نہیں، یہ بہت بڑی بات ہے۔ کوئی ایک وقت آپ کا گھر صاف کر جاتا ہے، آپ کئی مہینے تک اس کو یاد کرتے ہیں۔ اللہ کہتا ہے میں تمہارے سارے پچھلی زندگی کے گناہوں کے دفتروں کو وائپ آؤٹ کر کے تمہیں گناہوں سے پاک کر دوں گا، یہ ہے مغفرت، کلیننگ ہے، ہمیں صاف کرتا ہے اللہ تعالیٰ، وہ اجر و نظیم اور بہت بڑا اجر ہے۔ اللہ پاک کرے گا، اجر بھی دے گا، نعمتیں بھی دے گا، اور اس کے بعد نہیں مانتے تو والذین کفروا، اور جنہوں نے کفر کیا، یہ کس چیز کا کفر ہے بھائی؟ اللہ کا کفر ہے؟ نہیں، قوامین للہ شہداء بالقسط کا کفر ہے۔ آپ دیکھ رہے ہیں ہر جگہ کفر ایک بالکل نئے رنگ میں آتا ہے۔ اب اگر آپ صرف لفظی ترجمہ دیکھیں تو آپ کہیں گے جی یہاں پھر کافروں کی بات ہے۔ اسی لیے آپ دیکھیے کہ جو لوگ خود ہی بیٹھ کے تفسیروں سے بھی قرآن پڑھتے ہیں نا، وہ بعض دفعہ بہت غلط جگہ پہنچ جاتے ہیں۔ یعنی یہ پچھلی آیتیں ہمیں بتا رہی ہیں کہ یہاں کفر سے مراد اس ذمہ داری کا کفر ہے، اپنے کام کو صحیح طریقے سے نہ کرنے کا کفر ہے۔ وَكَذَّبُوا بِآيَاتِنَا، اور ہماری آیتوں کو جھٹلائے گا، تکذیب کرے گا، ڈینائی کرے گا، اس کو نہیں مانے گا، تو کیا ہوگا؟ اولئک اصحاب الجحیم، یہ ہیں آگ والے ساتھی، یہ وہ لوگ ہیں پھر جہنم کا ایندھن بنیں گے۔ ان کے لیے پھر اللہ تعالیٰ نے صرف جہنم رکھی ہے۔ دوبارہ کہا یا ایھا الذین آمنوا، اے لوگوں جو ایمان والے ہو، کتنا پیار ہے اللہ کو ہم سے، اور اللہ کرے کہ ہمیں بھی اپنے اس ایمان سے، اپنے اس اسلام سے اتنا ہی پیار ہو جائے کہ ہم اللہ تعالیٰ کی اس پکار کو محسوس کریں۔ کیا کہا؟ اذکروا نعمت اللہ علیکم، یاد کرو اللہ کی وہ نعمت جو تم پر ہے۔ پھر دوبارہ وہی بات جو پیچھے ہے، آیت کے آگے کچھ اور آ رہا ہے، لیکن دیکھا جائے تو یہاں نعمت پھر اسلامی ہے۔ یاد کرو یہ اللہ کی نعمت ہے، اللہ نے تمہیں مسلمان بنایا، تمہیں قرآن سے جوڑا، تمہیں اتنوں میں سے چن لیا اس نے۔ ہم بھی کسی جگہ رل رہے ہوتے، کھپ رہے ہوتے۔ میں ان دنوں میں کسی ایک ایسی سسٹر سے ملی کہ جو یعنی کسی اور دین پہ ہے، مسلمان نہیں ہے۔ میں نے ان سے باتیں کی، یقین کرے کہ میرا دل رو پڑا ان کی باتیں سن کے۔ جیسے سیدھا جاتے جاتے کوئی ادھر بھٹکا ہوا ہے نا، ادھر میں نے انالیسس ان کی باتوں سے کیا کہ جس مذہب سے یہ تعلق رکھتی ہیں، ان کے پیروکارز یعنی جو ان کے لیڈرز ہیں، وہ کسی نہ کسی دور میں ضرور مسلمان تھے۔ نام نہیں لینا چاہتی، ضرورت نہیں ہے ریلیجن کی، لیکن اس وقت وہ ریلیجن بالکل اسلام سے دور ہے۔ اس کو آپ یہ نہیں کہہ سکتے کہ ان میں اور ہم میں بالکل نہیں فرق، بہت بڑا فرق ہے۔ لیکن جب میں نے اس سے اس کی ہسٹری پوچھی، جن کو وہ فالو کرتے ہیں، جو ان کے بڑے ہیں، جو ان کے گرو ہیں، وہ کون تھے، تو میں نے سوچا کہ یہ کسی نہ کسی دور کے مسلمان تھے۔ لیکن ہوا کیا، انہوں نے جو کتابیں لکھی، جو اسلام دیا، لوگوں نے اس کو چھوڑ کے ان کو ہی بڑا بنا لیا، غلو بڑائی کی طرف آ گئے۔ تو میں نے سوچا کہ یوں چلتے چلتے لوگ یوں بھٹک جاتے ہیں نا، صرف سیدھے راستے سے اتنا سا بھٹکنا بندے کا مقام بدل دیتا ہے۔ یہ دیکھیں، یہ دو انگلیاں ساتھ ہیں نا، نیچے سے ان کا ڈسٹینس کم ہے نا، لیکن وقت کے ساتھ ساتھ بڑھتا ہی جائے گا، اور اس کو اوپر بڑھائیں گے تو یہ اتنا زیادہ ڈفرینس ہو جائے گا کہ پھر کبھی مل ہی نہیں سکتا۔ ہر ڈفرینس، ہر ڈیویشن یا دین سے انحراف ہمیشہ ایک ہلکے سے نقطے سے شروع ہوتا ہے، کتاب سے تھوڑا سا دور ہوتے ہیں، پھر اور دور ہوتے ہیں، پھر ہوتے ہیں، اتنا ہو جاتے ہیں کہ پھر کبھی پاس ہی نہیں آتے۔ اور میں کہتی ہوں ایک دفعہ ہاتھ سے کتاب چھوٹی، دوبارہ نہیں آتی، الا ماشاء اللہ۔ یہ اللہ کے وعدے ہیں۔ اللہ تعالیٰ یہاں پھر مسلمانوں کو کہہ رہا ہے، یاد کرو تم مسلمان ہیں، یا ایھا الذین آمنوا اذکروا نعمت اللہ علیکم، اللہ کی نعمتوں کو یاد کیا کرو۔ یہاں ایک خاص نعمت کا اشارہ ہے، کیا؟ اذ ہم قوم، جب ارادہ کیا ایک قوم نے، ہم غم ملتا جلتا لفظ ہے، ارادہ کرنا، کوشش کرنی، جب ایک قوم نے ارادہ کیا، کس بات کا؟ اَن يَبْسُطُوا إِلَيْكُمْ أَيْدِيَهُمْ، کہ وہ ہاتھ بڑھائیں تمہاری طرف، اشارہ ہے تمہیں مارنا چاہیں۔ آج کیا ہے کسی نے مسلمانوں کو مارنے کا ارادہ؟ خبریں پڑھ لیں، گلوب کو دیکھ لیں، آپ کو یہ آیت سمجھ آ جائے گی کہ اس ہم قوم نئی اقوام، کئی قوموں نے ارادے کیے ہوئے مسلمانوں کو کیا کہ تمہیں مار دیں، لیکن ماضی میں بھی لوگوں نے کیا، اللہ کے نبی پہ قاتلانہ حملوں کی کوششیں ہوئیں، مسلمانوں کو بدر میں قتل کرنے کی کوششیں کی گئیں، احد میں کی، ساری جنگوں میں کی، سازشیں ہوئیں، بیسیوں واقعات ہیں جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی جان لینے کی کوشش کی گئی، خاص طور پہ یہاں کچھ واقعات بھی آتے ہیں کہ ایک موقع پہ سفر کے دوران ایک عرابی تھا، غوث بن غوث اس کا نام تھا، اس نے اللہ کے نبی صلی اللہ علیہ وسلم کے اوپر تلوار سونت لی تھی، اور اللہ کے نبی کو کہنے لگا کہ آج تمہیں مجھ سے کون بچائے گا، تو آپ نے پورے جوش سے کہا کہ اللہ مجھے تم سے بچائے گا، اس کو اتنی ہیبت طاری ہوئی ہاتھ سے تلوار گر گئی، اللہ کے نبی نے وہی تلوار پکڑ کے اس کے سینے پہ تانی اور کہا اب یہ بتا کہ تجھے مجھ سے کون چھڑائے گا، تو کہنے لگا کہ محمد صلی اللہ علیہ وسلم تو مجھے چھوڑے گا، کہا نہیں تجھے بھی مجھ سے اللہ ہی چھڑائے گا، پھر اللہ کے نبی نے کہا جا میں نے تجھے آزاد کیا، وہ گیا اور اس کے بعد مسلمان ہو گیا، یعنی ارادے کی کوشش کی گئی۔ اسی طرح حدیبیہ کے سفر میں ایک دفعہ آپ نے ایک جگہ جنگل میں پڑاؤ ڈالا تو مکہ والوں نے جبل تنیم کی طرف سے 80 لوگوں کو بھیجا، حملہ کیا کہ اللہ کے نبی کو قتل کر دیں، لیکن اللہ نے آپ کو بچا دیا۔ پھر اسی طرح حضرت ابن عباس کہتے ہیں کہ ایک موقع پہ یہود نے اللہ کے نبی اور آپ کے صحابہ کو بلایا بات کرنے کے لیے، پھر کہا چھوڑے باتیں تو کریں گے، آئے پہلے کھانا پینا کرتے ہیں، کچھ کھا پی لیتے ہیں۔ کھانے پینے کے بہانے ایک جگہ بٹھایا اور اوپر سے پتھر پھینکنے کی کوشش کی، جبرائیل علیہ السلام نے عین وقت پہ اللہ کے نبی کو خبر دی، تب وہاں سے ہٹے اور پتھر وہاں گر گیا۔ ایک موقع پہ آپ پہ چکی کا پاٹ گرایا گیا، کھانے میں زہر ملایا گیا، بیسیوں واقعات ہیں، لیکن اللہ تعالیٰ کہہ رہے ہیں فَكَفَّ أَيْدِيَهُمْ عَنْكُمْ، پھر اللہ نے تم کو ان سے بچا لیا، یعنی اللہ تعالیٰ نے تم کو ان کے شر سے بچا لیا، انہوں نے قتل کی کوشش کی، اللہ نے تم کو بچا لیا۔ آج کیوں نہیں بچا رہا؟ یہ سوچنے کی بات ہے۔ اگر ایک نبی کے اوپر قاتلانہ حملہ ہو اور اللہ اس کو بچا لے تو آج اسی نبی کی امت کیوں کٹ رہی ہے، گاجر مولی کی طرح کیوں ہو گئی؟ آج کیوں مسلمان کا خون حلال ہو گیا؟ آج کیوں اتنا آسان ہو گیا مسلمان کا مرنا مارنا؟ اس کی شاید وجہ یہ ہوگی کہ تقویٰ کی کمی ہے، اللہ کا ڈر نہیں، ایمان نہیں۔ اسی لیے کہا وَاتَّقُوا اللَّهَ، اور اللہ سے ڈر جاؤ، وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ، اور چاہیے کہ اللہ پر ہی توکل کریں ایمان والے، مت ویپنز پہ توکل کریں، مت اٹامک انرجی بننے پہ فخر کریں، مت دوسروں پہ دیکھیں، مت دوسروں کی ایڈ مانگیں، بلکہ اللہ پہ توکل کریں۔ کیا مطلب ہے؟ ہاتھ پہ ہاتھ رکھ جائیں اور دشمن آئے اور اسے کہ اللہ تو خود ہی ان سے نبٹ جا، یہ نہیں کہا، بلکہ کیا کہا کہ تم توکل کرو کس پہ؟ اللہ پہ، اسباب استعمال کرو، اپنی انرجیز کو جمع کرو۔ آج کے دور میں اگر مسلمان دشمنوں کے تر نوالا بننے سے بچ سکتے ہیں نا، تو اس کا علاج ایک ہی ہے، ساری مسلم کمیونٹی، مسلم امت کو یونائٹ کیا جائے، اپنے ریسورسز کو لائیں، اس کا بیسٹ یوز کریں، مسلمان ایک طاقت بنیں، ٹیم ورک کریں، اپنا اپنا حصہ ڈالیں، ہر بندہ اسلام کو جہاں بینیفٹ دے سکتا ہے وہ دے، پھر آپس میں اس طرح ہو جائیں کان نہم بنجان مرسوس، کوئی دشمن بات نہ کر سکے ان کے خلاف، کوئی اس کے بارے میں سوچ نہ سکے، پھر جب ایسی قوم، ایسا دین جب یونائٹ ہوتا ہے نا، اس کے بعد آپ دیکھیں گے کہ پھر مسلمان جمیں گے۔ اور میں کہتی ہوں کہ یہ کام بوڑھوں سے نہیں ہوگا، یہ اب جوانوں سے ہوگا، یقین کریں۔ میں آپ کو نہیں کہہ رہی کیونکہ آپ میں سے کوئی بوڑھا نہیں ہے، بوڑھا وہ ہوتا ہے جس کا حوصلہ بوڑھا ہو جائے، جس کو کچھ کرنا ہی نہیں ہے، جس کا حوصلہ ٹوٹ چکا ہے۔ جوان کون ہوتا ہے؟ جس کا حوصلہ جوان ہے، 60 سال کا بندہ بھی جوان ہے الحمدللہ، اگر اس کے دل میں اسلام کی محبت ہے، وہ اپنی زندگی کو ضائع نہیں کرنا چاہتا۔ جس کو اس بات کا یقین ہے نا کہ میں کچھ کر سکتا ہوں، وہ کبھی بوڑھا نہیں ہوتا۔ آپ دیکھیں 70-80 سال کے بوڑھے بھی ماشاءاللہ زیادہ طاقت والے ہوتے ہیں 20-25 کے جوان مردوں سے۔ آج بوڑھوں میں زیادہ طاقت محسوس ہوتی ہے جوانوں سے، کیوں؟ کہ جوانوں کو تو طوس و رباب میں ڈال دیا، ان کو تو ڈال دیا ستن آسانیوں میں اور آسائشوں میں، اور دوسری طرف دوسروں کو ڈال دیا۔ اس وقت ضرورت ہے، یقین کریں، اگر اس وقت ہم لوگوں نے اس ذمہ داری کو نہیں ادا کیا، آنے والی نسلیں ہمیں معاف نہیں کریں گی۔ اس وقت جو ہم دین کا ایک امیج لوگوں کی نظروں میں لانا چاہتے ہیں نا، اس کی وجہ صرف ہم نہیں ہیں، اس کی وجہ اگلی نسلیں ہیں۔ میں حیران ہوتی ہوں کہ دین کے نام پہ بھی لوگوں نے کیا لیا اور کیا دیا۔ اس وقت ضرورت ہے کہ اللہ پہ توکل کرو۔ کیسے؟ سارے مینس جمع کرو، فرسٹ تھنگ محسوس کرو یہ میری ذمہ داری ہے۔ अगर औरों को छोड़े सिर्फ इस हॉल में बैठे हम चंद लोग इस बात को मान जाए ना कि इस वक्त इस्लाम को हमारे वक्त की ज़रूरत है, हमारी एफर्ट्स की ज़रूरत है, हमारी एनर्जी की ज़रूरत है, हमने सोसों के ज़िंदगी नहीं गुजारनी, खा खा के गुजारनी नहीं है, दावतों में नहीं गुजारनी। किसी से बात हो रही थी सुबह भी मेरी, अल्हम्दुलिल्लाह जब मैं दरसों में जाती हूँ मुझे बहुत सारे नए लोग मिलते हैं और बड़े प्यार से उनकी आंखों से आंसू बह रहे होते हैं, क्योंकि जो कभी कभी सुनते हैं ना वो ज़्यादा नरम होते हैं। जो बहुत बार बार सुनते हैं वो कहते हैं ये तो हुई, ख़त्म करें, ब्रेक दें जल्दी से, वक्त पूरा और रुकू पूरा करें। लेकिन जो पहली दफ़ा सुनते हैं ना तो वो जैसे सूखी ज़मीन होती है ना उस पर बारिश पड़ती है तो मिट्टी से खुशबू आती है, और जब गीली मिट्टी पर बारिश पड़ती है तो कीचड़ बनता है। बहुत सब ऐसा हो चुका होता है बंदे के साथ, तो मुझे कहते हैं हम ज़रूर आएंगे। फिर उनको हम क्लासों का बताते हैं, वो कहते हैं हम ज़रूर आएंगे, हम ज़रूर आएंगे। इसी तरह मैं इस वीकेंड पे भी किसी जगह दर्स में थी तो बहुत सारी अच्छी सिस्टर्स भी थी, तो उनमें से बहुत सारों ने कहा कि हम आएंगे। कोई प्रोग्राम था, एंड पे दर्स था, तो वहाँ मुझे कई बहुत यंग बच्चियाँ थी, उन्होंने कहा कि हम आएंगे। मेरा उस वक्त भी दिल कह रहा था कि आप जाएंगे तो आएंगे ना, और आप देखें तैयबा बैठी हुई हैं, कितनी प्यारी दोस्त है, और मुझे यकीन है वो आएंगी, लेकिन आज नहीं आएंगी, नहीं आ सकी ना, देर से सोई होंगी, देर से घर गई, सुबह आँख नहीं खुली, सुबह आपने तैयबा से पूछा या बात हुई आपकी इनके साथ आनी, इतनी प्यारी बच्चियाँ, वो उन्होंने कहा कि हम आएंगे और तैयबा के साथ आएंगे, और तैयबा ने इतने जोश से कहा मैं 9 बजे आऊँगी, और मेरा ख्याल है ये 10 बजे के करीब पहुँची है। ये कहाँ है हमारी पार्टियाँ, हमारी दावतें? मैं कहती हूँ सिर्फ हमारी सोशलाइजिंग कम कर देना, हम खुद कम करें, हम दीन के काम के हो जाएं। हमारी दावतें हमें नहीं छोड़ रही, हमारे खाने, हमारी पार्टियाँ, मैंने इतनी सालगिरह अपनी पूरी ज़िंदगी में नहीं देखी जितनी पिछले 8-9 माह में सुन ली हैं, यकीन करें, बूढ़ों की, बच्चों की, जवानों की। मैं कहती हूँ इतनी खुशी है आपको अपनी, आपने किया क्या है, आप क्या क्या पैदा हो गए दुनिया में, आपने क्या कारनामा अंजाम किया, कोई बड़ा काम किया हो भाई, मैं पैदा हुई भी, तुम कौन हो, मैं तुम्हें क्या समझती हूँ, खुद ही खुश हो रहे हैं ना, अपना ही आईना देख रहे हैं। असल बात क्या है कि हमें वो धब्बे नहीं दिख रहे जो इस वक्त इस्लाम के नाम पे लगे हुए हैं, हमें वो रोते हुए लोग नहीं दिख रहे। यकीन करें आंखों से आंसू निकल जाएंगे जब आप लोगों को हिदायत से दूर देखें। लोगों को तरस आता है भूखे लोगों पे, फाका ज़दा जिनके अंदर कहत पड़ चुके, मुझे रहम आता है उन लोगों पे जो दीन के कहत ज़दा हैं, जिनकी ज़िंदगी में कुरान और ज़रा कुरान पढ़ने लगे तो लोग परेशान भी हो जाते हैं। दुनियादार खुश होते हैं कुरान की दावत पे और दीनदार परेशान होते हैं। तो बात यह है कि अभी हमारा वो अल्लाह पे तवक्कुल नहीं। वत्तकु अल्लाह व अलल्लाहि फलयतवक्कलिल मोमिनून। अल्लाह ताला इसी बात को बुनियाद बनाते हुए अगली आयत में कुछ बातें पीछे वाली कौम से लेके आते हैं। यहाँ तक तिलावत सुनते हैं क्योंकि आगे अब थोड़ा सा रुख फिर बनी इसराइल की तरफ जा रहे हैं। वैसे इनका ताल्लुक बिल्कुल ही नहीं आयतों के साथ है, लेकिन यहाँ से आगे अंदाज थोड़ा सा फर्क है, तो तिलावत सुन के फिर इंशाल्लाह आगे चलेंगे।
الصلاة فاغسلوا وجوهكم وأيديكم إلى المرافق وامسحوا برؤوسكم وأرجلكم إلى الكعبين وإن كنتم جنبا فاطهروا وإن كنتم مرضى أو على سفر أو جاء أحد منكم من الغائط أو لامستم النساء فلم تجدوا ماء فتيمموا صعيدا طيبا فامسحوا بوجوهكم وأيديكم منه ما يريد الله ليجعل عليكم من حرج ولكن يريد ليطهركم وليتم نعمته عليكم لعلكم تشكرون واذكروا نعمة الله عليكم وميثاقه الذي واثقكم به إذ قلتم سمعنا وأطعنا واتقوا الله إن الله عليم بذات الصدور يا أيها الذين آمنوا كونوا قوامين لله شهداء بالقسط ولا يجرمنكم ذَٰلِكُمْ شَنَآنُ قَوْمٍ عَلَىٰ أَلَّا تَعْدِلُوا ۚ اعْدِلُوا هُوَ أَقْرَبُ لِلتَّقْوَىٰ ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ. وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ ۙ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ عَظِيمٌ. وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا أُولَٰئِكَ أَصْحَابُ الْجَحِيمِ. يَا أَيُّهَا الَّذِينَ آمَنُوا اذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ إِذْ هَمَّ قَوْمٌ أَن يَبْسُطُوا إِلَيْكُمْ أَيْدِيَهُمْ فَكَفَّ أَيْدِيَهُمْ عَنكُمْ ۖ وَاتَّقُوا اللَّهَ ۚ وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ.